بسم الله الرحمن الرحيم. أحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له، ومن يضلله فلا هادي له. وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا وحبيبنا ومولانا محمدا عبده ورسوله، صلى الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، باب لا صفر وهو داء يأخذ البطن. یہ باب اس بات کے بیان میں ہے کہ اسلام میں سفر کا کوئی تصور نہیں ہے، اور وہ ایک بیماری ہے جو پیٹ میں ہوتی ہے. امام بخاری رحمۃ اللہ علیہ کا جو منشا ہے وہ یہ ہے کہ سفر کے بارے میں بہت سے تصورات علماء کے مختلف اقوال ملتے ہیں. ایک تو آپ نے اس سے پہلے پڑھا کہ ماہ سفر کے بارے میں لوگ منحوس ہونے کا عقیدہ رکھتے تھے. سفر کا مہینہ بابرکت مہینہ نہیں ہے، نحوست والا مہینہ ہے، اور اس میں خوشی کے کام نہیں کرنا چاہیے، اور کچھ لوگ صدقہ خیرات کرنے کا اہتمام کرتے ہیں. تو ایک تصور تو سفر کے بارے میں یہ ہے. امام بخاری رحمۃ اللہ علیہ فرماتے ہیں کہ سفر جو ہے یہ ایک پیٹ ایک بیماری ہوتی ہے، ایک کیڑے کا نام ہے جو انسان کے پیٹ میں ہے ہوتا ہے، بھوک کے وقت میں انسان کو کاٹتا ہے. زمانے جاہلیت میں ان کیڑوں کو سفر کہا جاتا تھا جو پیٹ میں ہوتے ہیں. تو امام بخاری رحمۃ اللہ علیہ فرماتے ہیں کہ ایسی کوئی بات نہیں ہے. بعض کہتے ہیں کہ پیٹ میں ایک سانپ ہوتا ہے، تو وہ جو ہے انسان کو کاٹتا رہتا ہے، ڈستا رہتا ہے، جس کی وجہ سے اس کے پیٹ میں تکلیف ہوتی ہے. تو امام بخاری رحمۃ اللہ علیہ فرماتے ہیں کہ ایسی کوئی بات نہیں ہے. چاہے سفر کے مہینے کو یہاں مراد لیا جائے وہ بھی صحیح نہیں ہے، یا ایک بیماری جو ہے نا سمجھی جائے وہ بھی صحیح نہیں ہے. روایت حضرت ابو ہریرہ رضی اللہ عنہ سے فرماتے ہیں کہ ان رسول اللہ صلی اللہ علیہ وسلم قال، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، لا عدوى ولا سفر ولا ہامہ، بیماریاں متعدی نہیں ہوتی اور سفر کوئی چیز نہیں ہے، اور الو یا پھر کھوپڑی جو ہوتی ہے اس کا بھی اسلام میں کوئی تصور نہیں ہے. یہ تینوں باتیں اس سے پہلے آ گئی ہیں کہ بیماریاں فی نفسی ہی متعدی نہیں ہوتی، یعنی خود بخود اللہ تبارک و تعالیٰ کی اجازت اور مرضی اور مشیت کے بغیر بیماری پھیلے ایسا نہیں ہوتا. لوگ یہ تصور رکھتے تھے کہ بیماری جو بیماریاں متعدی ہوتی ہیں وہ پھیلنے کی صلاحیت رکھتی ہی رکھتی ہیں، اگر کوئی مریض آ کر بیٹھے گا تو بیماری لگے گی لگے گی. حالانکہ اللہ تبارک و تعالیٰ کی اجازت اور مشیت پر چیز ہوتی ہے، جس کو بیماری لگنا ہے لگے گی، جس کو نہیں لگنا ہے نہیں لگے گی. تو آپ صلی اللہ علیہ وسلم نے ان کے تصور کی نفی فرمائی، ان کے اعتقاد کی نفی فرمائی کہ ایسی کوئی بات نہیں. پھر فرمایا کہ ولا سفر، اور سفر کا بھی کوئی تصور نہیں ہے، کوئی مہینہ بھی منحوس نہیں ہے، نہ ایسا کوئی کیڑا ہوتا ہے، نہ کوئی ایسا جانور ہوتا ہے جو انسان کے پیٹ میں ہو جو انسان کو تکلیف دیتا رہے. ولا ہامہ، اور ہامہ کا بھی کوئی تصور نہیں ہے، یعنی الو کا بھی. یہ بات اس سے پہلے آئی ہے کہ جہاں پر وہ بیٹھتا ہے وہ گھر ویران ہو جاتے ہیں، اس کا آنا یا اس کا بیٹھنا منحوس سمجھا جاتا ہے. تو فرمایا کہ ایسی کوئی بات نہیں ہے، خیر کے فیصلے اللہ کی طرف سے ہوتے ہیں، شر کے فیصلے اللہ کی طرف سے ہوتے ہیں، برکت کے فیصلے اللہ کی طرف سے ہوتے ہیں، نحوست کے فیصلے اللہ کی طرف سے ہوتے ہیں. انسان کا یہ عقیدہ ہونا چاہیے. چیزوں میں اللہ تبارک و تعالیٰ نے ایسی کوئی تاثیر نہیں رکھی ہے کہ وہ نفع نقصان پہنچائے، بلکہ مخلوقات میں اللہ کے علاوہ کسی مخلوق میں یہ چیز ہے ہی نہیں ہے، اختیار ہی میں نہیں ہے کہ وہ نفع نقصان پہنچائے. تو اس لیے یہ نفع کو نقصان کو فائدے کو چیزوں کی طرف منسوب کرنا یہ صحیح نہیں. تو اسی دوران میں ایک صحابی نے کہہ دیا کہ یا رسول اللہ، فما بال ابلی تکون فی الرمل کانھا الضبا فیات البعیر الاجرب فیدخل بینھا فیجربھا قال فمن عدل اول. تو ایک صحابی نے کہا کہ یا رسول اللہ، آپ تو فرما رہے ہیں کہ بیماریاں متعدی نہیں ہوتی، لیکن ہم دیکھتے ہیں کہ میدان میں جو ہے وہ اونٹ چر رہے ہوتے ہیں، بالکل صاف ستھرے ہوتے ہیں، جیسا کہ ہرن محسوس ہو رہا ہوتا ہے، لیکن ایک خارش والا یعنی کھجری والا اونٹ آتا ہے جس کی وجہ سے بیماری سب میں آ جاتی ہے. تو پہلے کسی اونٹ کے اندر کوئی تصور نہیں تھا، کوئی بیماری نہیں تھی، صاف ستھرے تھے بالکل، لیکن ایک خارشی اونٹ آ گیا، کھجری والا اونٹ آ گیا، اس کی وجہ سے سب کو کھجلی لگ گئی. تو اس سے تو معلوم یہ ہوا کہ بیماریاں پھیلتی ہیں. تو آپ صلی اللہ علیہ وسلم نے جواب میں فرمایا کہ فمن عاد الاول, اگر بات ایسی ہے تو پہلے والے اونٹ کو کہاں سے کھجلی آئی, پھر اس کو جو کھجلی ہوئی وہ کس کے پاس رہا؟ تو سب سے پہلے جس کو یہ خارش ہوئی ہے وہ تو اللہ کی اجازت اور مشیت سے آئی ہے. تو ان اونٹوں کے بارے میں بھی یہ تصور کرو کہ اس کے آنے کی وجہ سے نہیں, اللہ پاک چاہیں گے تو ان کو بیماری آئے گی, اللہ پاک نہیں چاہیں گے تو بیماری نہیں آئے گی. ویسے اصل چیز کیا ہے؟ تو اصل چیز یہی ہے کہ اسباب کے دائرے میں اللہ تبارک و تعالیٰ نے پھیلنے کی صلاحیت جو ہے نا رکھی ہے چیزوں کے اندر, بیماریوں کے اندر پھیلنے کی صلاحیت رکھی ہے, لیکن وہ اللہ کی اجازت پر موقوف ہوتی ہے, اللہ کی مشیت پر موقوف ہوتی ہے. جب اللہ پاک کی اجازت شامل حال ہوتی ہے تو وہ بیماریاں پھیل جاتی ہیں, جب بیماریاں پھیلنے کی صلاحیت نہیں رکھتی, اللہ کی اجازت نہیں ہوتی ہے تو نہیں بھی پھیلتی. جیسے مجذوم کے بارے میں اللہ کے نبی نے خود فرمایا کہ اس سے دور بھاگو, اور وہ بیماری ڈاکٹرز بھی یہی کہتے ہیں کہ پھیلنے والی بیماری ہوتی ہے, وہ متعدی ہوتی ہے. تو ایک طرف تو یہی کہنا ہے, لیکن حضور پاک صلی اللہ علیہ وسلم اس کے ساتھ بیٹھ کر ایک ہی برتن میں آپ نے فرمایا کہ کھانا کھاؤ, اس کا ہاتھ پکڑا اور برتن میں شامل کروایا اور فرمایا کہ کھاؤ. تو اگر بیماری پھیلتی تو حضور پاک نعوذ باللہ آپ صلی اللہ علیہ وسلم کو لگ جاتی نا. تو حضور نے بتایا کہ عقیدہ اپنی جگہ صحیح رکھو, یہ نہیں کہ بھائی ان کی وجہ سے اپنے عقیدوں کو خراب کر لو. اس کے بعد ہے باب ذات الجنب. ذات الجنب یہ اس باب میں جو ہے نا اس سے متعلق روایات امام بخاری رحمۃ اللہ علیہ نے ذکر فرمائی ہے. ذات الجم کے بارے میں آیا تھا کہ پھسلیوں میں تکلیف ہوتی ہے انسان کے, اور بڑی شدید تکلیف ہوتی ہے. اس کی دو وجہ ہوتی ہیں. ایک وجہ تو اصل میں یہ ہوتی ہے کہ یعنی دو بیماریوں کا نام ہے اصل میں ذات الجم, پہلو کی تکلیف. ایک تو یہ ہے کہ انسان کے پھسلیوں پر اوپر کی جو لیئر ہوتی ہے اس پہ ورم آ جاتا ہے, وہ پھول جاتی ہیں, تو اس کی وجہ سے بڑی شدید تکلیف ہونے لگتی ہے, تو وہ بھی ذات الجم ہے. دوسری جو ہے گیسز پیدا ہو جاتی ہیں تو اس کی وجہ سے شدید تکلیف ہونے لگتی ہے, تو اس کو بھی ذات الجنب ہی کہلاتے ہیں, کہا جاتا ہے. تو یہاں اس سے متعلق جو آپ صلی اللہ علیہ وسلم کا ارشاد ہے اس کو نقل فرما رہے ہیں امام بخاری رحمۃ اللہ علیہ. حدیث پاک میں جو علاج بیان کیا گیا ہے وہ ذات الجنب سے مراد اس بیماری کا ہے جو گیسز سے ہوتی ہے. تو اس کے لیے آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ عود ہندی استعمال کرو. عود یعنی وہ ایک جڑی بوٹی ہوتی تھی, اس جڑی بوٹی کے استعمال کرنے کا اللہ کے نبی نے حکم دیا. اس کو پانی میں ملائیں گے, گھسیں گے, گھس کر اس کو جو ہے نا منہ کے ذریعے جو ہے نا ٹپکائیں گے, تو اس سے اللہ پاک شفا عطا فرماتے ہیں. تو آپ صلی اللہ علیہ وسلم نے ذات الجم سے وہ بیماری مراد لی ہے. بقیہ جو پھسلیوں میں ورم آ جاتا ہے, جو پھول جاتی ہیں, تو اس سے جو تکلیف ہوتی ہے وہ مراد نہیں ہے, اس سے وہ شفا نہیں ہوتی. عام طور پر عود ہندی سے جو ہے نا اس بیماری میں شفا نہیں ہوتی. تو فرماتے ہیں حضرت ام قیس بنت محصن رضی اللہ تعالیٰ عنہ, وکانت من المہاجرات الاولی اللاتی بایعن رسول اللہ صلی اللہ علیہ وسلم وہی اخت عکاشۃ ابن محسن. ام قیس بنت محسن یہ ان مہاجر عورتوں میں سے ہیں, پہلی ہجرت کرنے والی عورتوں میں سے ہیں جنہوں نے آپ صلی اللہ علیہ وسلم کے ہاتھ پر بیعت بھی کی تھی, اور یہ حضرت عکاشہ بن محسن کی بہن بھی ہیں. تو فرماتی ہیں کہ انہا اتت رسول اللہ صلی اللہ علیہ وسلم بابن لہا, وہ آپ صلی اللہ علیہ وسلم کے پاس اپنے بیٹے کو لے کر آئی. قد علقت علیہ من العذرہ, عذرہ اصل میں اس بیماری کو کہتے ہیں کہ بچوں کے گلے میں ورم ہو جاتا ہے, یعنی چھوٹا جو گوشت کا ٹکڑا ہوتا ہے زبان کے حلق کے پاس, تو وہاں پر ورم آ جاتا ہے اور خون کے ہیجان کی وجہ سے متاثر ہو جاتا ہے وہ حصہ, اور بڑی تکلیف ہوتی ہے بچوں کو اس کی وجہ سے. تو اس زمانے میں علاج میں یہ کیا کرتے تھے کہ خواتین اپنے بچوں کے حلق میں انگلی ڈال کر اس حصے کو دباتے تھے, تو وہاں دبانے کی وجہ سے ناک سے خون باہر آ جاتا تھا, اور اس کو شفا سمجھا, یعنی شفا کے لیے وہ طریقہ اختیار کیا جاتا تھا. تو یہاں پر اسی کے بارے میں وہ فرما رہی ہیں. تو آپ صلی اللہ علیہ وسلم نے ان کو دیکھا اس حالت میں, تو فرمایا کہ اتقوا اللہ, اللہ سے ڈرو. علامہ تدغرن اولادکن بہذا العلاق, کہ تم لوگ اپنی اولادوں کو اس طرح جو ہے نا گلے میں دبا کر کے منہ میں ہاتھ ڈال کر تکلیف کیوں دیتے ہو تم. علیکم بہذا العود الہندی, ہندی جو ہے جو جڑی بوٹی عود ہوتی ہے اس کو جو ہے نا لازم پکڑ لو. تو یہاں عود سے مراد وہ عود کی لکڑی مراد نہیں ہے, عود سے مراد وہ جڑی بوٹی ہے کہ جس کے استعمال کا اللہ کے نبی نے حکم دیا. پھر فرمایا کہ فعین نفی ہے سواد و اشفیتن, اس میں جو ہے نا سات بیماریوں سے شفا ہے. منہا ذات الجم بھی, ان میں سے ایک ذات الجم بھی ہے. یرید القستہ یعنی القستہ, آپ صلی اللہ علیہ وسلم جو ہے نا قسط کو مراد دے رہے تھے, یعنی قسط کو یعنی اسی جڑی بوٹی کو مراد لے رہے تھے. عود سے مراد قسطن, قسطن, عود, یہ سارے ایک ہی معنی اسی لکڑی کے ہیں. تو حضور نے فرمایا کہ اس لکڑی میں سات بیماریوں سے شفا ہے, لیکن حقیقت میں اگر دیکھا جائے تو سات بیماریاں نہیں بلکہ کئی بیماریوں کے لیے وہ شفا ہے. असल में मंशा यह है कि आप सल्लल्लाहु अलैहि वसल्लम यहाँ पर ये जो इरशाद फरमाए हैं हसर के लिए नहीं है कि साथ में ही शिफा है, बल्कि कसरत को बयान करने के लिए कोई आदत जिक्र कर दिया जाता है। मैंने आपको 10 मरतबा बोला, मैंने 5 मरतबा बोल दिया, मैं 1000 मरतबा बोल दिया, तो वहाँ तादाद को बयान करना मंशा नहीं होता, बल्कि कसरत को बयान करना मंशा होता है। तो इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने यहाँ इसी तरह यहाँ आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि 7 बीमारियों से शिफा है, नहीं बहुत सी बीमारियों में अल्लाह पाक ने शिफा रखी है। या फिर ये भी है कि आमतौर पर मशहूर यही था कि 7 बीमारियाँ होती थी जिनमें उसको इस्तेमाल किया जाता था, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उसका जिक्र कर दिया वहाँ पर। ये उसके बाद 2-3 रिवायतें इमाम बुखारी रहमत इसी रिवायत को इमाम बुखारी रहमतुल्लाहि अलैह ने 2-3 सनदों के साथ नकल किया। उसके बाद रिवायत है, बाब है, बाब हरकुल हसीर लियुसद्द बिहि दम, खून को रोकने के लिए चटाई को जलाने के बयान में यह बाब है। इस बाब में रिवायत है हजरत सहल बिन साद साइदी रजी अल्लाह ताला अन्हु की, ग़ज़वे उहद के मौके पर आप सल्लल्लाहु अलैहि वसल्लम जब ज़ख्मी हो गए थे तो आपका खून रुक नहीं रहा था, तो हजरत फ़ातिमा रजी अल्लाह ताला अन्हा ने उस वक्त लगाया था आप सल्लम के जिस्म मुबारक पर, जो है यानी टाट जला दिया, टाट जलाकर उसकी राख जो है ना आप सल्लल्लाहु अलैहि वसल्लम के ज़ख्मों में लगा दी थी। असल में हुआ यह था कि हज़रत हंजला रजी अल्लाह ताला अन्हु के वालिद, उन्होंने ग़ज़वे उहद के मौके पर गड़े खोद दिए थे, और मंशा यही था कि मुसलमानों को सहाबा किराम को शिकस्त हो जाए, क्योंकि उसमें गिरेंगे ज़ख्मी हो जाएंगे, लड़ना उनके लिए मुश्किल हो जाएगा, तो जगह जगह गड़े खोद दिए थे उहद के अंदर। तो साहब अल्लाह के नबी को भी पता नहीं है, सहाबा किराम को भी पता नहीं है, मैदान जंग में जब हैं तो उस मौके पर देखा कि यानी जब सहाबा लड़ रहे हैं तो अचानक सहाबा यानी पैरों में मालूम नहीं हुआ गड़े में गिर गए, मालूम नहीं हुआ गड़े में गिर गए। तो इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम भी एक गड़े में गिर गए थे उस मौके पर। जब आप गिर गए तो काफिरों ने, चूंकि वो तो हमले में पहले से इरादे में थे, तो उस वक्त जो है ना उतबा इब्न अबी वक्कास ने आप सल्लल्लाहु अलैहि वसल्लम पर हमला किया, तो पत्थरों से मारा आप सल्लल्लाहु अलैहि वसल्लम को, अल्लाह हिफाजत फरमाए, बड़ी तकलीफ़ हुई। एक और भी शख्स का नाम है, नाम जहन में नहीं है, इब्ने पता नहीं, एक और शख्स भी था उसने भी आप सल्लल्लाहु अलैहि वसल्लम पर पत्थर फेंके, उतबा इब्न अबी वक्कास ने भी पत्थर फेंके, जिसकी वजह से ज़ख्मी हो गए थे आप सल्लल्लाहु अलैहि वसल्लम। हत्ता कि इतने ज़्यादा ज़ख्मी हो गए थे कि एक तो आपके दांत टूट गए थे, और दूसरा ये है कि जो खौद आप लोहे के पहने हुए थे वो खौद आप सल्लम के चेहरे के अंदर धंस गई थी, उसको एक सहाबी ने निकाला, और इस दर्जा वो सख्ती के साथ अंदर धंस गई थी कि जिन सहाबी ने दांतों से खींच कर निकाला था, निकालने के दौरान में उनके दांत टूट गए थे। एक तरफ की निकाला तो एक दांत निकल गया, तो दूसरी तरफ की जो है ना उन्होंने खींच कर निकाला आप सल्लम, जो उसकी कड़ी अंदर धंसी हुई थी, तो 2 दांत उनके टूट गए निकालने की वजह से, और खून मुसलसल बह रहा है। और फिर ऊपर से जब आप सल्लम गड़े में गिर गए तो उतबा इब्न अबी वक्कास ने उस वक्त जो है ना पत्थरों से मारा था आप सल्लल्लाहु अलैहि वसल्लम को। अच्छा, एक और शख्स ने मारा तो उससे मोंडे ज़ख्मी हो गए थे। तो बहरहाल वहाँ से निकल, अच्छा इस दौरान में ये खबर मशहूर हो गई थी कि नौ यानी अल्लाह के नबी शहीद हो गए, सहाबा किराम के पैरों से जान निकल गई थी उस मौके पर कि नबी शहीद हो गए, करेंगे क्या आप। लेकिन जब जाहिर सी बात है कि देखे, कुछ सहाबा ने देखा, फिर रसूल सल्लम को वहाँ से उठाया, हुजूर भी निकले, फिर तो वहाँ से निकल कर एक उसमें जाने लगे, घाटी में जाने लगे थे, तो उस मौके पर चले गए, बल्कि थोड़ा सा चढ़ने का था आप सल्लम, इतना खून बह गया था उस मौके पर, आप ज़रा भी इतनी ज़्यादा वजनी थी आपके ऊपर कि आप चढ़ना दुश्वार हो रहा था आपके लिए। हज़रत अबू तलहा ने आपको अपने कंधे पर बिठा कर ऊपर यानी ऊपर चढ़े वो, और वो भी इतने ज़ख्मी थे कि उनका पैर भी ज़ख्मी हो गया था, लंगड़ा कर चल रहे थे वो, और चाह ये रहे थे कि मैं अगर लंगड़ा कर चलूँगा तो नबी को तकलीफ़ ना हो, तो इसलिए सीधा चलने की फ़िक्र में थे। आप सल्लम की करामत और हुजूर का मुजीज़ा ये था कि लंगड़े यानी पैर उनका ज़ख्मी है, लंगड़ा कर चल रहे हैं, हुजूर को बिठाते पैर सीधा हो गया उनका, तो उस हालत में बिठा कर जो है ना लेकर गए आप सल्लल्लाहु अलैहि वसल्लम को। जब उस घाटी में गए, वहाँ पर ठहरे, तो सहाबा किराम में भी खबर फैल गई थी कि भाई एक तो अल्लाह के नबी शहीद हो गए हैं, तो ख़वातीन में भी ये बात चली गई, दौड़ते दौड़ते ख़वातीन भी आ गई, अज़वाज मुतहरात भी उस मौके पर आ गई थी। तो हज़रत फ़ातिमा रज़ी अल्लाह तआला अन्हा आई उस वक्त, और आकर आप सल्लल्लाहु अलैहि वसल्लम को देखा तो मैदान में ही आपको लिपट गई, रोने लगी। फिर उसके बाद देखा कि खून बह रहा है, तो हज़रत अली पानी बहा रहे हैं, तो खून रुक ही नहीं रहा है। वो थोड़ी देर के बाद उनके जहन में ख्याल आया कि भाई ये चीज़ रुकने वाली तो ये खून तो रुकने वाला नज़र नहीं आ रहा है, तो टाट जलाया, डलाकर उसकी जो राग है वो ज़ख्मों में बढ़ती, फौरन जो है ना खून रुक गया। तो यहाँ पर इमाम बुखारी रहमतुल्लाह अलैह उसी वाक़े को जिक्र कर रहे हैं, बल्कि उसके एक हिस्से को जिक्र कर रहे हैं। तो फरमाती हैं हज़रत सहल बिन साद साइदी रज़ी अल्लाह ताला अन्हु कहते हैं कि लम्मा कुसरत अला रअस नबी सल्लल्लाहु अलैहि वसल्लम अल बैज़तु व उदमिया वजहुहु व कुसरत रबाइयतुहु وكان علي يختلف بالماء في المجن، وجاءت فاطمة تغسل عن وجهه الدم، فلما رأت فاطمة الدم يزيد على الماء كثرة عمدت إلى حصير فأحرقتها وألصقتها على جرح النبي صلى الله عليه وسلم، فرق الدم. کہ اللہ کے نبی کے جب سر پر جو ہے نا زخمی ہو گیا تھا اور آپ کا چہرہ جو ہے وہ خون آلود ہو گیا اور آپ کے سامنے کے دانت جو ہے نا وہ ٹوٹ گئے، حضرت علی جو ہے وہ پانی بہا رہے تھے ڈھال کے آپ صلی اللہ علیہ وسلم پر، حضرت فاطمہ آئی تھی اور آپ کے چہرے سے خون کو دھو رہی تھی، جب حضرت فاطمہ نے دیکھا کہ خون بہ ہی رہا ہے اور پانی سے رک نہیں رہا ہے، تو اس وقت انہوں نے ایک چٹائی کو لیا، اس کو جلایا اور جلا کر آپ صلی اللہ علیہ وسلم کے زخم پر لگا دیا، تب جا کر آپ صلی اللہ علیہ وسلم کا زخم خون بہنا رک گیا. اس کے بعد ہے باب الحمیٰ من فیح جہنم. یہ باب اس بات کے بیان میں ہے کہ گرمی جو ہے یعنی بخار جو ہے وہ جہنم کی گرمی سے ہوتا ہے. انسان کو یہاں پر جو لوگوں کو بخار آ رہا ہوتا ہے ہم مختلف اسباب ڈھونڈ رہے ہوتے ہیں اس کے، لیکن حدیث پاک بتاتی ہے کہ جہنم کی وجہ سے، جہنم کی گرمی کی وجہ سے انسانوں کو بخار آ رہا ہوتا ہے. اللہ تبارک و تعالی نے کیا نظام بنایا وہ نہیں معلوم ہے. اس باب میں روایت ہے عبداللہ ابن عمر رضی اللہ عنہما سے، پھر نبی کریم صلی اللہ علیہ وسلم سے روایت نقل کرتے ہیں کہ الحمیٰ من فیح جہنم فاطفئوها بالماء، کہ بخار جو ہوتا ہے وہ جہنم کی گرمی سے ہوتا ہے، لہذا اس کو پانی کے ذریعے جو ہے نا تم لوگ بجھا دیا کرو. وکان عبداللہ ابن عمر یقول، حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہما فرماتے ہیں کہ اکشف عن الرزہ، کہ ہم سے جو ہے نا اس عذاب کو، اس تکلیف کو دور کر دو. یہاں ایک چیز تو یہ ہے کہ یعنی اس کے حقیقی معنی مراد ہیں یا پھر جو ہے نا یہ ایک تعبیر ہے مجازی طور پر جو ہے نا جہنم کی گرمی پر بخار کا اطلاق کیا گیا ہے. بعض علماء یہ کہتے ہیں کہ یہ بات اپنی حقیقت پر ہے کہ اللہ کے نبی نے فرمایا کہ جہنم کی گرمی سے بخار آتا ہے، تو بس بخار اسی کی وجہ سے آتا ہے. بقیہ کیا اللہ تبارک و تعالیٰ نے اس بخار میں اور جہنم کی گرمی میں نسبت رکھی ہے، تعلق رکھا ہے، کیسے آتا ہے، وہ اللہ تبارک و تعالیٰ زیادہ جانتے ہیں. تو جہنم کی گرمی کا ایک ٹکڑا ہوتا ہے جو انسان کے بدن میں آ جاتا ہے، جس کی وجہ سے انسان جو ہے نا یعنی بخار میں مبتلا ہو جاتا ہے. اور بعض یہ کہتے ہیں کہ نہیں، بخار کو آپ صلی اللہ علیہ وسلم نے تشبیہ دی ہے، بخار کو تشبیہ دی ہے جہنم کی گرمی کے ساتھ. ایک مثال، جیسے جہنم کی گرمی ہوتی ہے تو ایسے ہی جو ہے نا بخار بھی ہوتا ہے گرم، وہ بھی گرم ہے، یہ بھی گرم ہے، گرم ہونے کے ساتھ تشبیہ دی ہے اس کے ساتھ. اور جیسے اس آگ کو بجھانے کے لیے آدمی وضو کر کے پانی کا استعمال کرتا ہے، تو اسی طرح بخار کو، بخار کی گرمی کو ختم کرنے کے لیے آدمی پانی استعمال کرے. تو یہ تشبیہ ظاہری طور پر گرمی کے لیے تکلیف دہ ہونے کے اعتبار سے آپ صلی اللہ علیہ وسلم نے بیان فرمائی ہے کہ جہنم کی گرمی میں بھی تکلیف ہوتی ہے. ایسی تکلیف ہوگی اس کو تو بیان نہیں کیا جا سکتا، جوس جوس کو تکلیف دینے والی ہوتی ہے، آدمی کے اندر تک گھسی ہوئی ہوتی ہے. بخار کا عالم بھی یہی ہوتا ہے کہ جب انسان سخت بخار میں مبتلا ہوتا ہے تو جسم کے پورے اعضاء درد ہونے لگتے ہیں اس کے اندر سے. تو تکلیف دینے میں اور گرم ہونے میں جہنم کی مشابہت آپ صلی اللہ علیہ وسلم نے بیان فرمائی ہے کہ یہ بخار جو ہے نا اس کے مشابہ ہے. تو بہرحال بخار کا علاج آپ صلی اللہ علیہ وسلم نے بیان فرمایا ہے کہ پانی ہے. یہاں دو باتیں ہیں، ایک تو یہ ہے کہ بخار کا علاج پانی ہے، اس کا پس منظر کیا ہے، واقعتاً جو ہے نا بخار دور ہو جاتا ہے پانی کے ذریعے یا نہیں، وہ الگ بات ہے، الگ بحث ہے. ایک یہ ہے کہ اس پر بھی علماء نے بحث کی ہے یہاں پر، کہ جیسے حدیث میں آپ صلی اللہ علیہ وسلم نے یہاں پر فرمایا کہ بخار جہنم کی گرمی سے ہے، تو اسی طرح دنیا کی گرمی کے بارے میں بھی آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ یہاں جو گرمی آتی ہے وہ جہنم کی گرمی سے ہی آتی ہے. سخت گرمی جو ہم کو محسوس ہو رہی ہوتی ہے تو اس کا تعلق جہنم سے ہوتا ہے. ایسی بہت ساری نسبتیں ہیں، بہت ساری چیزیں ہیں جن کی نسبت جہنم سے، یا بہت سی چیزیں اچھی ایسی ہیں جن کی نسبت جنت سے اللہ تبارک و تعالیٰ نے جوڑی ہے. جیسے دریائے فرات کے بارے میں فرمایا کہ وہ جنت کا دریا ہے، گرمی کے بارے میں فرمایا کہ جہنم کا اثر ہے وہ. تو کیا نسبتیں ہیں؟ اور ایک طرف تو آپ صلی اللہ علیہ وسلم کا یہ فرمان، یہ ارشاد ہے، دوسری طرف ہماری اپنی سائنس ہے، ہماری اپنی تحقیقات ہے، وہ کہتی ہے کہ بھائی اس کا اس سے کیا لینا دینا، بلکہ وہ تو خدا کو ماننے والے ہی نہیں ہیں. وہ تو جہنم کو کیا مانیں گے، جنت کو کیا مانیں گے، نسبت اور تعلق تو بہت دور کی بات ہے. لیکن ہم نے لکھا ہے کہ بھائی اللہ کے نبی کی بات اپنی جگہ صحیح ہے، سائنس کی بات اپنی جگہ صحیح ہے. سائنس اپنی نظر سے دیکھ کر، اپنی محدود نظر کے اعتبار سے جو کچھ کہہ رہی ہے وہ اپنی محدود نظر کے اعتبار سے صحیح ہے، اور آپ صلی اللہ علیہ وسلم کا جو فرمان ہے وہ اپنی جگہ بالکل صحیح ہے. کیسے؟ وہ اس طور پر کہ بھائی سائنس تو یہ کہتی ہے کہ دنیا میں گرمی آ رہی ہے، مثال کے طور پر، تو سورج کے قریب ہونے اور دور ہونے کے اعتبار سے، سورج قریب ہے تو گرمی آ گئی، سورج دور ہو گیا تو ٹھنڈک آ گئی، تو یہ اپنی جگہ صحیح ہے. لیکن حضور نے یہ بات ارشاد فرمائی ہے کہ گرمی آتی ہے جہنم سے، تو ان کی اس بات سے، سائنس کی اس بات سے آپ صلی اللہ علیہ وسلم کی مخالفت لازم نہیں آتی. کیوں؟ وہ یہ ہے کہ ठीक है, सूरज का करीब होना, सूरज का दूर होना ठंडक का या गर्मी का सबब है, लेकिन सूरज में गर्मी कहाँ से आई है? सवाल यह है कि सूरज में गर्मी कहाँ से आई है? तो उलमा ने उसका जवाब यह लिखा है कि असल में अल्लाह तबारक व ताला ने जहन्नम की गर्मी को सूरज के साथ जोड़ा है। सूरज जहन्नम की गर्मी को अपने अंदर लेता है, और जहन्नम की गर्मी को अपने अंदर लेकर दुनिया में दुनिया की ज़रूरत के अतबार से जो है ना वो गर्मी को फेंक रहा होता है, रोशनी को फेंक रहा होता है। ये है उसकी मज़ीद तफसील करते हुए उलमा ने लिखा है कि असल में जन्नत या जहन्नम हो, कि वहाँ की चीज़ें बराह रास्त इस दुनिया में अल्लाह तबारक व ताला नाजिल कर दें, दुनिया में भेज दें, इसका तसव्वुर नहीं कर सकते। जहन्नम का एक टुकड़ा भी अगर आ जाए यहाँ पर सारी दुनिया को जला देगा वो। तो उसके लिए अल्लाह तबारक व ताला ने जो निज़ाम बनाया है, चांद सूरज का निज़ाम बनाया है, उस निज़ाम का असर ये है कि उसका रीज़न असल में ये है कि जहन्नम अल्लाह तबारक व ताला से एक मरतबा दरख्वास्त करने लगी, दुआ करने लगी कि या अल्लाह मेरे अंदर मेरे शोले एक दूसरे को खा रहे हैं, तो मुझे सांस लेने की आप इजाज़त दे दीजिए, और जब सांस लूँगा मैं तो थोड़ा सा इतदाल पैदा हो जाएगा मेरी गर्मी के अंदर। तो अल्लाह तबारक व ताला ने फरमाया कि ठीक है, साल में दो मरतबा सांस ले लो। तो साल में दो मरतबा सांस लेती है जहन्नम। अब वो कैसे लेती है वो अल्लाह ही बेहतर जानते हैं, अब फिर उसकी कैफियत क्या है वो अल्लाह ही बेहतर जानता है। उलमा कहते हैं कि साल में दो मरतबा लेती है, दो मरतबा छोड़ती है। बाद ये कहते हैं कि एक मरतबा लेती है, एक मरतबा छोड़ती है, जिसकी वजह से जो है ना ये असर होता है। तो कभी सांस अगर खींच ली तो यानी गर्मी चली जाएगी तो ठंडक यहाँ पर सख्त हो जाएगी, और सांस छोड़ दी तो वहाँ की गर्मी बाहर आ जाएगी, तो उसकी वजह से दुनिया में गर्मी ही गर्मी पड़ेगी। फिर तो उसकी वजह से जब वो सांस लेती है तो उसकी गर्मी निकलती है, तो वो गर्मी के निकलने का ज़खीरा जो अल्लाह तबारक व ताला ने जो ज़खीरा रखा है वो सूरज के अंदर रखा है। सूरज वहाँ से लेता है, लेकर इस दुनिया में वो गर्मी को फेंक रहा होता है, क्योंकि बराह रास्त अगर वो गर्मी दुनिया के अंदर भेज दी जाए तो ये तो जला देगा, सारी दुनिया इससे जल जाएगी, खाकिस्तर हो जाएगी। इसकी मिसाल उलमा ने समझाने के लिए यह दी है कि जैसे जहाँ से करंट बनता है, करंट जब छोड़ना होता है घरों में तो उसके लिए बाहर एक जंक्शन लगाना पड़ता है, उसके लिए बाज़ाब्ता जो है ना वो बड़े बड़े ट्रांसफार्मर लगे हुए होते हैं कि वहाँ पर पहले बिजली मुंतकिल होती है, फिर वहाँ से लोगों की अपनी ज़रूरत के अतबार से बिजली को थोड़ा थोड़ा मुंतकिल किया जाता है। अगर सीधा जहाँ पर बिजली बन रही है सीधा खोल दिया जाए तो पूरों के घरों की क्या है निज़ाम, तो घर के तबाह बर्बाद हो जाएंगे फिर। तो इसी तरह अल्लाह तबारक व ताला ने दुनिया में गर्मी के निज़ाम के लिए सूरज को बनाया है कि जब जहन्नम गर्मी छोड़ रही होती है तो सूरज उसके मुहाजात में होता है, वहाँ से गर्मी को अपने अंदर लेता है। इसीलिए है कि जो साइंस की जो तहकीकात मैंने एक मरतबा पढ़ी थी कि सूरज से जो शोले निकलते हैं वो 2 लाख माइल तक जा रहे होते हैं। 2 लाख माइल मामूली बात, इतने बड़े बड़े इतने दूर वाले होते हैं, इतने ख़तरनाक शोले निकल रहे होते हैं। जाहिर सी बात है कि उसी का असर होगा यहाँ जो है ना, कि मखलूक़ात के अंदर ऐसी कौन सी सकत है। तो अल्लाह तबारक व ताला ने दुनिया में गर्मी को पहुँचाने के लिए, रोशनी को पहुँचाने के लिए ये निज़ाम बनाया हुआ है, तो वो लेता है वहाँ से गर्मी दुनिया के अंदर छोड़ रहा होता है। ये तो इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम का फरमान अपनी जगह बिल्कुल बरहक है, हुजूर का फरमान बिल्कुल अपनी जगह सही है कि यहाँ गर्मी आ रही है जहन्नम की वजह से। अब सवाल ये है कि ये जो गर्मी है ये क्यों आ रही है, ये भी है। तो हदीसों से भी एक बात पता चलती है, और इस गर्मी से भी यानी बुखार के ज़िम्न में भी मुअल्लिमा ने यह बात लिखी है कि असल में ये चीज़ें हैं इबरत के लिए। बुखार की जो गर्मी है वो भी इबरत के लिए होती है, दुनिया की जो गर्मी है वो भी इबरत के लिए होती है, ऐसे ही इसके बरक्स ठंडक जो बहुत ज़्यादा होती है वो भी इबरत के लिए होती है। जहन्नम में दोनों किस्म की वादियाँ हैं, एक वादी तो वो है जिसको वादी जमहरीर कहते हैं कि जो इंसान को जलाकर, यानी ऐसी इतनी ज़्यादा ठंडक होती है, इतनी ज़्यादा ठंडक होती है उसके अंदर के जिसको जिस किसी को उसके अंदर डाला जाएगा तो जैसे ही डालेंगे तो जिस्म से सारा का सारा गोश्त जो है ना वो झड़ जाएगा, और हड्डियाँ आदमी के फ़ौरन ही टूट जाएंगी सर्दी की सख्ती की वजह से, उसको वादी जमहरीर कहते हैं। तो हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब इस तरह की कोई सख्त सर्दी देखे आदमी तो जहन्नम की उस वादी से पनाह मांगे, जहन्नम की उस वादी से पनाह मांगे, अल्लाह तबारक व ताला हम सब की हिफाजत फरमाए उस वादी से। ऐसे ही हुजूर पाक सल्लम ने फरमाया कि जहन्नम तो आग ही है, दुनिया की आग तो वहाँ की आग का 70वां जुज़ है, 70वां हिस्सा है। तो सख्त गर्मी अगर यहाँ पर महसूस हो रही हो तो फरमाया कि इस गर्मी के ज़रिए जहन्नम की आग को याद करे और उसके गर्म माहौल को याद करे, याद करके अल्लाह तबारक व ताला से उससे अल्लाह की पनाह उससे चाहे फिर। तो बुखार की गर्मी भी इसी नौयत की होती है कि ये जहन्नम की याद दिलाने के लिए अल्लाह तबारक व ताला की तरफ से एक अलामत है और अल्लाह तबारक व ताला की तरफ से एक सबक है हमारे लिए। तो इसके दूर करने का इलाज आप सल्लल्लाहु अलैहि वसल्लम ने यहाँ पर बयान फरमाया है कि अल्हुम्मा मिन फीही जहन्नमा। ये जो बुखार होता है जहन्नम की गर्मी से होता है। अब हो सकता है कि यही निस्बत हो कि ये बुखार यानी गर्मी पैदा हो रही है जहन्नम की गर्मी को सूरज ले रहा है, और सूरज वो गर्मी दुनिया के अंदर फेंक रहा है उसकी वजह से जो है ना हमारी तबीयत मुतासर हो रही है, इसी वजह से बाहर हम निकलते हैं तो लू लग जाती है, सूरज की गर्मी की वजह से ही, इन्हीं बुखार के आने का एक सबब यह भी होता है कि गर्मी बहुत ज़्यादा हो जाती है, गर्मी बहुत तेज़ लग जाती है तो बुखार में आदमी मुबतला हो जाता है। तो बहरहाल एक सबब यह भी है इंसान के बुखार में मुबतला होने का। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उसके बारे में फरमाया कि फ़ातफ़ियूहा बिलमाई, पानी के ज़रिए उसको बुझा दिया करो, पानी के ज़रिए उसको ठंडा कर दिया करो। तो मतलब यह है कि बुखार में पानी का इस्तेमाल करना चाहिए, गुसल करना चाहिए, गुसल करने से अल्लाह तबारक व ताला जो है ना शिफा दे देते हैं। यहाँ दो तीन बातें और जहन में रखें। एक तो यह है कि पानी के ज़रिए बुखार को दूर करना, बुखार को ठंडा करना कैसे, तो उसका जवाब यह है कि मुख्तलिफ सहाबा इकराम से आमाल मनकूल है सिलसिले में। ऐसा नहीं है कि भाई हर यानी हर बुखार के अंदर आपको नहाना ही ज़रूरी है, शावर लेना ही ज़रूरी है, ठंडे पानी में गोता लगाना ज़रूरी है। एक तो यह है कि कभी तो आप सल्लल्लाहु अलैहि वसल्लम ने गुस्ल के बारे में इशार फरमाई, सहाबा इकराम के बारे में जो बात मिलती है कि पानी वो छिड़क दिया भी करते थे, कभी पीने के बारे में भी ये बात मिलती है, और कभी जो है ना वजू करने के बारे में भी ये बात मिलती है। तो आदमी अपनी सहूलत और अपनी ज़रूरत के अतबार से अगर गुसल कर सकता हो तो गुसल करे, वजू कर सकता हो तो वजू करे, पी सकता हो तो पी ले, या फिर छिड़क ले सकता हो तो पानी छिड़क ले। ऐसे अस्मा रज़ी अल्लाह तआला अन्हा पानी सीने पर छिड़क दिया करती थी, जब कोई खातून उनके पास आती और उसको जो है ना बुखार होता था, उनको मालूम होता था कि ये बुखार ज़्यादा है, तो उसको बुलाते बुलाकर जो है ना उसके पानी लेती हैं और उसके सीने पर छिड़क दिया करती थी, तो अल्लाह तबारक व तआला शिफा अता फरमा देते थे। तो ये पानी के इस्तेमाल का तरीका ये है, एक बात। दूसरा यह है कि दरिया पर गुसल करने का, पानी में जारी पानी में गुसल करने का भी जिक्र मिलता है। तो उसका तरीक़ा उलमा ने यह लिखा है कि आदमी यानी जो दरिया है उस दरिया में चला जाए, दरिया में जाने के बाद जिधर से पानी आ रहा है उस तरफ रुख कर ले, और रुख करने के बाद जो है ये अल्फाज हैं, अल्लाह तबारक व तआला से दुआ करें शिफा की, कि अल्लाह शिफा अता फरमाइए और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की बात की जो है ना उसको सच करके दिखाइए। इस तरह के अल्फाज हदीस पाक में मिलते हैं। अल्लाहुम्मा शफी, अल्फाज मुकम्मल याद नहीं है मुझे, लेकिन उसका मफहूम यह है कि अल्लाह शिफा अता फरमाइए इसके ज़रिए, और जो है आप सल्लल्लाहु अलैहि वसल्लम की बात की तस्दीक फरमाइए। उसके बाद आदमी तीन गोते लगाए, तीन गोते लगाए तो रिवायत में है कि तीन मरतबा हो, तीन दिन करे, या फिर जो है अगर बुखार कम नहीं हुआ तो 7 दिन करे, 7 दिन में अगर बुखार कम ना हुआ तो 9 दिन में करे, तो 9 दिन के अंदर अंदर शिफा कैसे भी हो जाती है बुखार के ज़रिए। तो बहरहाल ये तरीक़ा इलाज है बुखार आने पर पानी के इस्तेमाल का। अब बकिया ये हर शख्स के लिए है या नहीं है, या इसी तरीके पर हर आदमी के लिए है या नहीं है, सारी दुनिया के लोगों के लिए है नहीं, ये एक अलग मसला है। हाफिज़ इब्न क़य्यिम रहमतुल्लाहि अलैह फरमाते हैं कि पानी का जो इस्तेमाल है तो वो सिर्फ अहले अरब के साथ ख़ास है। वजह यह है कि अहले अरब जो है वो सख्त गर्मी में होते थे, बहुत ज़्यादा गर्मी होती थी, तो गर्मी की वजह से उनको वो बुखार में मुबतला होते थे। तो गर्मी से जो बुखार आता है उसका इलाज पानी है, हर बुखार का इलाज पानी नहीं होता, क्योंकि हर बुखार के इलाज में अगर पानी इस्तेमाल करेंगे तो बड़ा नुकसान हो जाता है आदमी के लिए। तो इसलिए हाफिज़ इब्न क़य्यिम रहमतुल्लाहि अलैह फरमाते हैं कि ये तो उस ज़माने के साथ ख़ास है, वो यानी उन सहाबे किराम के साथ ख़ास है वहाँ के माहौल के अतबार से। तो बहरहाल ये आम इलाज का हुक्म नहीं है, आप सल्लल्लाहु अलैहि वसल्लम ने वहाँ के माहौल के अतबार से ये बात इशारा फरमाई है, लेकिन ज़रूरी नहीं है कि माहौल के साथ ही ख़ास हो, उसके अलावा भी जहाँ पर भी ज़रूरत हो आदमी अगर डॉक्टर्स या अतिबा की राय हो कि पानी का इस्तेमाल करे तो पानी का इस्तेमाल आदमी कर सकता है। फिर बकिया इस सिलसिले में एक तो मौसम को देख लेना चाहिए, दूसरा यह कि आदमी के अपने मिजाज को देख लेना चाहिए, और तीसरा यह कि वो किस सबब से बुखार आया है वो भी देख लेना चाहिए, आने के असबाब मुख्तलिफ हो सकते हैं, तो इसलिए उनको देखकर जो है ना आदमी तरीके इलाज डॉक्टरों से मशवरा करके इस्तेमाल कर इख्तियार कर ले। आगे इस बाब में रिवायत है हज़रत अस्मा बिन्त अबी बकर रज़ी अल्लाह तआला अन्हा से, फरमाती हैं कि कानत इदा उतियत बिलमरअति क़द हुम्मत तदउ लहा अख़दत अल्माअ फ़सब्बतहु बैनहा व बैना जैबिहा वक़ालत काना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम यअमुरुना अन नुबर्रिदुहा बिलमा। हज़रत अस्मा बिन्त अबी बकर फरमाती हैं कि जब किसी औरत को लाया जाता उनके पास जिसको बुखार होता था, तो वो उसको बुलाती थी और पानी जो है ना वो लेती थी, और लेकर जो है ना उसके दरमियान में और उसके जैब के दरमियान में डाल दिया करती थी, यानी सीने के दरमियान में डाल दिया करती थी, पानी जो है ना नीचे उतर जाता था। वक़ालत, और ये फरमाती थी, काना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम यअमुरुना अन नबरुदुहा बिलमा, कि आप सल्लल्लाहु अलैहि वसल्लम हमको हुक्म दिया करते थे कि हम जो है ना पानी के ज़रिए उसको ठंडा कर दें, या तो बुखार को ठंडा करें या आदमी को ठंडा कर दें। उसके बाद है आयशा रज़ी अल्लाह तआला अन्हा से रिवायत है इसी मज़मून की है, हुज़ूर ने फरमाया कि अल्हुम्मा मिन फ़ैहि जहन्नम फ़अब्रिदुहा बिलमा, कि हुम्मा जो है ना बुखार जहन्नम की गर्मी से होता है, लिहाजा उसको पानी के ज़रिए दूर करो। इसी तरह अगली रिवायत हज़रत राफ़िया बिन खदीज रज़ी अल्लाह तआला अन्हु की है, उसमें भी यही मज़मून है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्हुम्मा मिन फ़ैहि जहन्नम फ़अब्रिदुहा बिलमा। उसके बाद रिवायत है बाब मन खरज मिन अर्दिन ला तुलाई में हूँ, ऐसी ज़मीन से निकलने का ये बाब है कि जो ज़मीन आदमी के मुआफिक न हो, यानी अगर किसी जगह आदमी जाए वहाँ की बीमारियाँ या वहाँ का मौसम ऐसा है कि जिससे आदमी की तबीयत ख़राब होने लगे, मुआफिक ना हो, तो वहाँ से निकलकर दूसरी जगह जा सकता है। कबीले औरैना के लोग आप सल्लल्लाहु अलैहि वसल्लम के पास आए थे, मदीने मनव्वरा में ابتدائی جو زمانہ گزرا ہے مصائب کا تھا مدینہ منورہ کا، وہاں پر لوگ بیماریوں میں مبتلا ہو جاتے تھے مختلف قسم کی، تو قبیلہ ورنہ کے لوگ آ گئے، تو وہاں پر وہ لوگ آئے تو ان کے پیٹ پھول گئے، پتہ نہیں کیا بیماری ان کو لگ گئی تھی، تو پیٹ پھول گئے جس کی وجہ سے ان کو تکلیف ہونے لگی، پریشان ہو گئی، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ یہاں سے نکلو، فلاں جگہ جاؤ، وہاں رہو، وہاں اونٹوں کا دودھ وغیرہ پیو، شفا ہو جائے گی، اونٹوں کا دودھ، اور آپ نے ان کا پیشاب بھی پینے کا حکم دیا اونٹوں کا. چنانچہ وہ گئے، بہرحال ان لوگوں نے جو ظلم کرنا تھا وہ ظلم کیا. یہ واقعہ اس سے پہلے دو تین دفعہ آ گیا ہے. امام بخاری رحمۃ اللہ علیہ کا منشا اصل میں اس سے یہ ہے کہ حضور پاک صلی اللہ علیہ وسلم نے دیکھا کہ یہاں کی جگہ ان کے موافق نہیں ہے، تو جگہ بدلنے کا حکم دیا. تو یہی حکم دوسری جگہوں کا بھی ہے کہ اگر کسی جگہ کی آب و ہوا اچھی نہیں ہے، موسم وہاں کا کسی کو جمتا نہیں ہے، طبیعتیں جو ہے نا وہ صحیح نہیں رہتی ہیں، تو پھر اس جگہ کو چھوڑ کر دوسری جگہ منتقل ہو جائے. یہ منشا ہے اس کا. فرماتے ہیں حضرت انس بن مالک رضی اللہ تعالیٰ عنہ کہ ان ناسا من عقل وعرینہ قدموا علی رسول اللہ صلی اللہ علیہ وسلم وتکلموا بالاسلام. قبیلہ عقل اور عرینہ کے لوگ حضور پاک صلی اللہ علیہ وسلم کے پاس آئے اور انہوں نے اسلام کے بارے میں بات کی. فقالوا اور کہنے لگے کہ یا نبی اللہ، اے اللہ کے نبی، انا کنا اہل ضرع ولم نکن اہل ریف، کہ ہم لوگ جو ہے نا وہ کھیتی والے لوگ نہیں ہیں، ہم تو جانوروں والے لوگ ہیں. فاستوخم المدینہ، تو مدینہ کی آب و ہوا جو ہے نا ان کے ناموافق ہو گئی. تو فامرهم رسول اللہ صلی اللہ علیہ وسلم بدود وبراع وامرهم ان یخرجوا فیہ فیشربوا من البانها وابوالها. تو آپ صلی اللہ علیہ وسلم نے ان کے لیے اونٹوں کا، یعنی اونٹوں کے بارے میں فرمایا کہ فلاں جگہ سرقے کے اونٹ ہیں، وہاں جاؤ، ان کا دودھ پی لینا، اور وہاں ان کے پیشاب بھی پینے کا حکم دیا. آپ صلی اللہ علیہ وسلم کو پیشاب کے پینے میں شفا کا علم ہو گیا تھا، تو اس لیے فرمایا کہ پیشاب بھی پی لو. اور اس وقت علاج اسی میں، اللہ تبارک و تعالیٰ نے بتایا تھا کہ ان کا علاج اسی میں ہے، تو حضور نے ان کو بتلا دیا. تو وہاں سے نکلے. تو امرهم ان یخرجوا فیہ، آپ صلی اللہ علیہ وسلم نے ان کو حکم دیا کہ وہ نکل جائیں. فیشربوا من البانیہ وابانیہ، پھر وہ جو اس کے دودھ اور اس کے پیشاب کو پیئے. فانطلقوا حتى كانوا بناحية الحرة كفروا بعد اسلامهم، تو وہ لوگ چلے گئے یہاں تک کہ جب جو ہے نا وہ حرہ نامی جگہ کے اطراف میں تھے، تو اسلام سے وہ لوگ جو ہے نا وہ پھر گئے. وقتلوا راعی رسول اللہ صلی اللہ علیہ وسلم واستاقوا الدودا، تو ان لوگوں نے آپ صلی اللہ علیہ وسلم کے چرواہے کو قتل کر دیا اور اونٹوں کو ہکا کر لے گئے. فبلغ النبی صلی اللہ علیہ وسلم، حضور پاک صلی اللہ علیہ وسلم کو اس کی خبر پہنچی. فبعث الطلب فی آثارہم، تو اللہ کے نبی نے ان کے پیچھے بھیجا طلب کرنے کے لیے ایک لشکر کو. تو فامر بهم فسمروا اعینهم، تو آپ صلی اللہ جو وہ لوگ پکڑ لیے، تو اللہ کے نبی نے ان کو حکم دیا. کیا حکم دیا؟ کہ ان کی آنکھوں میں لوہا گرم کر کے اس کی سلائی لگا دی، سلائی کے طور پر اس کو لگایا جائے. تو فسمروا اعینهم، تو ان کی آنکھوں میں آپ صلی اللہ علیہ وسلم نے لوہے کا جو لوہے کو داغ کر لگایا. وقطعوا ایدیہم، ان کے ہاتھوں کو کاٹ دیا. وتریکوا فی ناحیۃ الحرۃ، اور اس حرہ کے کنارے میں ان کو چھوڑ دیا گیا. حتی ماتوا علی حالہم، یہاں تک کہ وہ اسی حالت میں مر گئے. چونکہ آپ صلی اللہ علیہ وسلم کے چرواہے کے ساتھ ان لوگوں نے ایسا کیا تھا، تو اس لیے حضور نے بھی ان کے ساتھ یہی سخت معاملہ فرمایا تاکہ آئندہ کسی کی اس قسم کی جرات اور ہمت نہ ہو سکے. اللہ تبارک و تعالیٰ صحیح علم صحیح عمل کی توفیق نصیب فرمائے. ٹھیک ہے، انشاءاللہ درود شریف پڑھ لیں. انشاءاللہ الحمدللہ رب العالمین، اللہم صلی علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد وبارک وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرین. ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنۃ وقنا عذاب النار. اے اللہ، ہم سب کے گناہوں کا معاف فرمائیے، خطاؤں سے درگزر فرمائیے، رحم کا، کرم کا، عفو کا، عافیت کا معاملہ فرمائیے، ہمارے جمع ہونے کا قبول فرمائیے، کہنے سننے کا قبول فرمائیے، اس میں جو کوتاہیاں ہو رہے ہیں اللہ معاف فرمائیے، دنیا اور آخرت کی سعادتیں یا اللہ میسر فرمائیے، دنیا اور آخرت کی راحتیں میسر فرمائیے، دونوں جہاں کی عزتیں ہم سب کو نصیب فرمائیے، دونوں جہاں کی ذلتوں اور رسوائیوں سے ہم سب کی حفاظت فرمائیے. یا اللہ، ہم تمام کی جائز تمنا اور حاجتوں کو پورا فرمائیے. ہم میں جو بیمار ہیں ان کو صحت کاملہ و عاجلہ نصیب فرمائیے. جو پریشان ہیں ان کی پریشانیوں کو دور فرمائیے. جو مقروض ہیں ان کی قرضوں کی ادائیگی کے انتظامات فرمائیے. یا اللہ، اپنی محبت نصیب فرمائیے، اپنے حبیب کی محبت نصیب فرمائیے، نبی پاک صلی اللہ علیہ وسلم کی سیرت و سنت کے مطابق چلنے کی توفیق نصیب فرمائیے. یا اللہ، تقوی اور خشیت ہمارے اندر پیدا فرمائیے، عظمت اور محبت ہمارے اندر پیدا فرمائیے، اخلاص ہمارے اندر پیدا فرمائیے. یا اللہ، اس ادارے کے فیض کو عام اور تام فرمائیے. یا اللہ، اس کو استحکام نصیب فرمائیے، اس کو ترقیہ سے مالا مال فرمائیے، اس کے فیض کو ساری دنیا میں عام اور تام فرمائیے. یا اللہ، ادارے سے تعلق رکھنے والوں کو، ادارے کے سرپرست حضرات کو، ذمہ دار حضرات کو جزائے خیر عطا فرمائیے. سب کی جان میں، مال میں، عزت میں، صحت میں برکت عطا فرمائیے یا اللہ. اس کی خدمات کو ذخیرہ آخرت بنائیے یا اللہ، اس کی خدمات کو ذخیرہ آخرت بنائیے، اس کے قیام کو ذخیرہ آخرت بنائیے یا اللہ. ہماری دعاؤں کو محتب نفل و کرم سے قبول فرمائیے. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم. وصلی وسلم وبارک علی سید المرسلین وعلی آلہ واصحابہ اجمعین. الحمد للہ.